بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين والصلاة والسلام على رسوله الكريم. أما بعد، بتاريخ يكون سبتمبر من 2014 بوقت فراشة الصبح في نهر الله في الدوابات سيريز SSMS 35 أشهر نجارية في بغوث مع الطرمان في هذه بيتيو مجلسنا جروب نمبر 6 سوالات 6-8 مغرب في سوالات أهلية لكي تو لہٰذا گروپ نمبر 6 سے ہم شروع کرتے ہیں. ایک ساتھی نے پوسٹ کیا ہے, اس پوسٹ میں یہ لکھا گیا ہے کہ امام حضرت رسلانی رحمۃ اللہ علیہ نے حضرت علی رضی اللہ عنہ کے ایک واقعہ نقل کیا ہے. فرماتے ہیں کہ حضرت بن طلحہ رضی اللہ عنہ فرماتے ہیں کہ ہم حضرت علی رضی اللہ عنہ کے ہمراہ سفر پہ چلے. آپ رضی اللہ عنہ چل کر کربلا تک گئے اور درخت کے پاس میں نماز پڑھی اور وہاں کی زمین کی تھوڑی سی مٹی اٹھائی اور اس کو سو کر ارشاد فرمایا, افسوس ہے جس پر اے مٹی, اے مٹی کے ایک ایسی قوم جس پر قتل کی جائے گی جو بغیر حساب کے جنت میں جائے گی. یہ پوسٹ پھیل گئی ہے واٹس ایپ پہ, تو اس کی حقیقت کیا ہے؟ بسم الله رب العالمين, صلى الله على نبينا محمد وعلى آله وأصحابه أجمعين. أولا ترى هي في الساعة رئيس هل أنت في مسألة تتعامل مع التعبير المدينة أنت؟ ما أنت سألت علي رضي الله عنه كان وقت أن أقلت علي وعليه رعيه في السماء صار مسيح من شيء بيجين جربان مثلا شيء إن دونك أستاذ تكون فيه کسی مطلب کو پڑھنا نہیں ملتا. اس کے علاوہ اور بھی اس کے جو روایت میں ضعیف ہیں ان کا تو ذکر ہی نہیں ہے. تو کہنے کا مطلب ہے کہ حاضر میں حضر رکھنے اور اللہ نے اس لیے اپنی کتاب میں پوری سند نقل کر دی ہے اور کہا ہے کہ درجہ اپنے سے نقل کر دی ہے. اس کا مطلب یہ ہے کہ ہم نے حضر رکھنے ناموں سے ذکر کرنے کا مقصد یہ ہے کہ اشارہ کرنا چاہتے ہیں کہ یہ روایت راوی نقل کرنے والے ہیں اور ان چیزوں پر بھی اعتماد ہے. اگر کتنا دیں تو قابل قبول ہے, ورنہ قابل قبول نہیں. مسئلہ چاہیے کہ جتنی روایتیں کربلا اس کی فضیلت وغیرہ اس میں تعلیم وارد ہوئی ہیں سبھی کو ہونی چاہیے. اگلا سوال ہے چاہتے ہیں, اور ایک کون سے دہلی ہے کہ جس میں ابھی وہ غریب بات لکھی گئی ہے کہ جس کا بھائی بہن کا مسافر سب سے کوئی تعلق نہیں ہے. کہتے ہیں کہ جب انسان بتلایا جاتا ہے تو جب قبر میں سوال جواب کا وقت ہوگا تو ایک شخص آئے گا اور اس سے کہے گا میں تو آرام فرما اور میں تیرے سوالوں کا جواب دوں گا. وہ کس سوال کا جواب ہو جاتا ہے تو پھر وہ شخص واپس رشتے کے ساتھ وہ بھی شخص واپس ہو جاتا ہے. ایک صورت میں جاتے ہوئے شخص سے پوچھتا ہے جس کو بتلایا گیا تھا کہ کون ہے اور میرے سوالوں کا جواب تم نے کیوں نہیں دیا, تاکہ میں تمہاری صدر کی نماز ہوں, تم نے میرے لیے قربان کی تھی, آج آرام کروں, آج میں تمہارے سوالوں کا جواب دوں گا. یہ بھی ایک کورس غیر معقول دن پھر بھی ہم کیسے تصدیق کر لیتے ہیں کہ اس کی کیا حقیقت ہے. اس لیے نماز صبر یا عام نماز یا نیک اعمال صالحہ انہیں قبولت اور صبر میں اپنے عامل کے لیے یہ سفارش کریں گے, یہ اس کا انکار نہیں کیا جا سکتا. لیکن اب ایسی حدیثیں جس کا سبوت کبھی حدیثوں میں نہیں ہے یا نسبت کتابوں میں نہیں ہے, آج وہ غریب کتابوں سے لا کر کے پیش کرنا یہ بڑے خطرے کی بات ہے. کیوں؟ اس لیے کہ ایسی چیز پیش کرنے کا مانا یہ ہے کہ نبی کریم صلی اللہ علیہ وسلم پر جھوٹ بات محسوس کی جا رہی ہے, یہ خبر لاش ہے, لہٰذا اس سے پرہیز کیا جائے. اور ابھی حدیثیں جو سلسلے میں وارد ہیں اس کی سہولت کے بارے میں, وہ لوگوں کو نماز پر اگارنے کے لیے یا اس کے ترک پر جو عذاب ہے لوگوں کو اس کو متوجہ کرنے کے لیے کافی ہے. اگلا سوال ہے, ساتھی نے کہا لکھتے ہیں کہ شیخ نے جو رپلائی دیا اس میں ڈیٹیلس نہیں کہیں. اس سے پہلے ساتھی نے سوال کیا تھا قرآن کے زیر و بدل کے تعلق سے سوال کیا تھا, تو ساتھی اور تفصیل پوچھتے ہیں کہ اگر کیونکہ ان کو کسی بریلوی سے سامنا ہے, کہتے ہیں کہ بریلوی حضرات کہتے ہیں کہ اگر قرآن مجید میں زیر زبر پیش پہلے نہیں تھا تو اب تو قرآن مجید میں زیر زبر پیش کریں گے, اور یہ صحابہ کی بات کی چیز ہے, تو پھر آپ لوگ کیوں زیر زبر والا قرآن پڑھتے ہیں, اپنی قرآن کیوں نہیں پڑھتے؟ اس کا مطلب آپ نے قرآن میں کوئی فائدہ کی, اس کا کیا جواب دینا؟
اس کا جواب یہ ہے کہ
اصل میں دیکھیے یہ سوال بلا وجہ کا سوال ہے اور نہ ہی امت کے کسی فرد کو نیچی کرتی ہے. یہ لوگ جو حقیقت سے سیکھا کرانا چاہتے ہیں اور اصل قیمت اور بدعت کو سمجھنا نہیں چاہتے کسی دوسرے سے سوال کرتے ہیں. سوال یہ ہے کہ کیا اللہ کے رسول صلی اللہ علیہ وسلم اور صحابہ کرام جب قرآن کو پڑھتے تھے تو ڈیٹیل ریل بہت دور سے پڑھا کرتے تھے یا جیل بہت دور سے پڑھا کرتے تھے؟ ظاہر بات جیل بہت دیر سے بہت پڑھا کرتے تھے نا. اب اگر کسی نے اس کو لوگوں کے لیے آسان کرنے کے لیے اس کا پڑھنا لوگوں کے لیے آسان ہو, اگر قرآن اللہ تعالیٰ نے کبھی فرمایا ہے ان علینا جمع ہوا قرآن, قرآن کا جمع کرنا اور آپ کو پڑھانا یہ میرے ذمہ ہے. اب اللہ تعالیٰ یہ کام کسی سے بھی لے سکتا ہے اس کے جمع کرنے کا, حضرت عمر صدیق کے لیے, حضرت عمر فاروق کے لیے اور پھر مزید جو ہے نفاق وغیرہ دینے کے لیے بعض دوسرے لوگوں کے لیے. یہ ایک وسیلہ ہے, اصل چیز نہیں. اصل چیز قرآن کا جیسے نازل ہوا ہے ویسے پڑھنا ہے. اب اس کو آسان کرنے کے لیے ہمارے علماء نے اس کے لیے رکوع میں تقسیم کر دیا, اس کو احزاب میں تقسیم کر دیا, اس کو پاروں میں تقسیم کر دیا. رہی بات یہ چیز اللہ کے زمانے میں نہیں تھی, نہ ہی نقطے وغیرہ اس وقت رکھے جایا کرتے تھے عام طور پر. تو لیکن رہی بات قرآن پڑھا جاتا تھا زیر زبر پیش اور نقطے ہی کے پرچار. تو اللہ کے رسول صلی اللہ علیہ وسلم جیسے پڑھتے تھے, صحابہ کرام نے ویسے سنا, تابعین نے ویسے سنا, اور لوگوں کی آسانی کے لیے اس کے اوپر زیر زبر پیش لگا دیے. تو ہم نے کون سی نئی بات کہی؟ اگر ہم قرآن کے اندر زیر زبر پیش میں اضافہ کریں, حروف میں اضافہ کریں, آیات میں اضافہ کریں, تب تو ہم بدعت کا انتخاب کر رہے ہیں. اس میں کمی کریں تو ہم اس کے اندر وقت کے مرتکب ہو رہے ہیں. لیکن جیسے ہی اللہ کے رسول نے پڑھا ہے اسی طرح پڑھنے کے لیے ہم اسے آسان کر دیے ہیں, ہم اسے آسان کر دیے, تو اس کے اندر کوئی غلطی بات نہیں ہے. اگلا سوال ہے ساتھی پوچھتے ہیں اسی تعلق سے کہ جیسا کہ شیخ نے اس سے پہلے کہا تھا کہ عالم کا حکم مانو, اگر وہ غلط کرے گا تو اس کا گناہ اسے ہے. ایسا اگر بھی عالم کی کوئی بات کہتا ہے اور کوئی اس کو فالو کرتا ہے تو ٹھیک ہے, پھر ہم یہ کیوں کہتے ہیں کہ اگر وہ صحیح کہے صحیح مانو؟ یہ تو دو طرح کی بات ہے. ہم یہی پوچھنا چاہتے ہیں کہ اگر عالم کے اوپر ذمہ داری ڈالی جا رہی ہے تو بس عام آدمی بھی چاہے بریلوی کی بات عالم کی بات مانے یا لذیذ کے عالم کی بات مانے یا کسی بھی مطلب کے عالم کی بات مانے اور عمل کرتا رہے, اور گناہ جو ہے اگر ہوگا غلط ہوگا تو وہ اسی عالم کو جائے گا. تو ذرا وضاحت فرمائیں. نہیں دیکھیے یہ بات بالکل واضح ہے کہ عالم کی بات ماننا اور اس کے اوپر عمل کرنا یہ بالکل واضح ہے. لیکن جو اصل بات ہے میں کہنا چاہتا ہوں وہ یہ ہے کہ کیا ہمیں تحقیق کا حکم دیا گیا ہے؟ ہمیں وقت کا جو عالم اپنے علم کے لحاظ سے اپنے تقوا کے لحاظ سے زیادہ قابل قبول ہوگا, ہمیں اس سے دیجیے. اسی کو ہم نے جو قانون فرمایا ذکر, تم ہم نے ذکر سے پوچھو, ہمیں جہالت میں رہنے کا حکم نہیں ہے. اب اگر آپ کو معلوم ہو جا رہا ہے کہ دو عالموں کی بات میں اختلاف ہے, ظاہر بات ہے آپ کو وہاں پر تحقیق کرنا ہے کہ آخر کس عالم کی بات جمع کرنے تیار ہے. یہ نہیں ہے کہ ہم نے ایک عالم سے پوچھ لیا اور دوسرا عالم اس کے خلاف کہہ بھی رہا ہے تو ہم خاموش ہو کر کے بیٹھ جائیں کہ ہاں بھائی ہماری ذمہ داری ختم ہو گئی. یہ ذمہ داری ختم نہیں. اگر اس کے خلاف کوئی آپ کو بتا نہیں رہا ہے اور اس کی غلطی آپ کے سامنے واضح نہیں ہو رہی ہے کسی عالم کی, اور آپ اس کے بتائے پر عمل کر لے رہے ہیں, وہ غلط بھی ہے, تو آپ پر کوئی گناہ نہیں ہے. گناہ ہوگا اگر جان بوجھ کے رہے تو یہ سب چاہیے عالم نے, تو عالم پر گناہ ہوگا اور انجانے میں کہیں ہے تو وہ ظاہر بات ہے اس کو اتحاد کا سواب ملے گا اور غلطی پر اس کا مواخذہ نہیں ہوگا. تو اصل کہنے کا مقصد یہ ہے کہ انسان عالم ہی سے پوچھے, لیکن عالم اعتماد نقل اور تقوی والے عالم سے پوچھے. یہ نہیں کہ ہر تقوی لا کر پہلے گہرے سے پوچھ رہے. ایک مسجد کا امام ہے, اسے آپ نے عالم بنا لیا سمجھ لیا ہے, اسے پوچھنا شروع کر دیں. اور اگر آپ سے اختلاف ہو یہ معلوم ہو جائے کہ ہاں بھائی دو عالموں کا آپس میں اختلاف ہو گیا ہے, تو اب آپ کو اس طریقے سے دنیا کے بارے میں تحقیق کرتے ہیں, آپ کو اس بارے میں تحقیق کا حکم ہے. اب اگر آپ یہ تحقیق سے پہنچتے ہیں ایک عالم کے وہ بریلوی عالم تو نہیں ہے, آپ کہتے ہیں ہاں بھائی اپنے علم کے لحاظ وہاں پر نفسیات کا یا جذبے کا یا تعصب کا یا علاقے کا یا اپنی جماعت کا دخل نہ رہے, حقائق کا دخل رہے. آدمی اپنے امتحاد کے کسی عالم کو سمجھتا ہے کہ ہاں بھائی یہ زیادہ عالم ہے, उसके ऊपर अमल करने का तो अल्लाह के नबी को बड़ी माना जाएगा। अगला सवाल ग्रुप नंबर सात के साथ सवाल करते हैं, अस्सलाम वालेकुम, क्या कदम बोसी करना सही है? नबी करीम सल्लल्लाहु अलैहि वसल्लम साहब इकराम से ये अमल वारिद नहीं है जिन बाद हवाला जैसे यहूद का आना और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के हाथ और पैर का सामने का जहाँ तक तअल्लुक है तो हदीस वाली नबी करीम सल्लल्लाहु अलैहि वसल्लम और सहाबा इकराम से किसी से भी कदम बोसी साबित नहीं है। अगला सवाल है साथी पूछते हैं कि शेख वालिद साहब का इंतकाल हुआ 2 साल पहले, उनके लिए उमरा कर सकते हैं या नहीं, जबकि उनकी तबीयत खराब थी, उनकी सब मैंने किया था। साथी का सवाल ये है कि हर साल मैयत की तरफ से उमरा किया जा सकता है या नहीं?
नहीं, देखिए किया जा सकता है कि अमर बहुत वसी है, लेकिन सुन्नत का तरीका यह नहीं कि जिसके ऊपर उमरा वाजिब न हुआ हो एक बार उसकी तरफ न कर दिया गया है तो बार बार उसकी तरफ से उमरा करना ये सुन्नत की अख्तियार है। जायज में चलान हो सकता है लेकिन इसलिए कोई चलान नहीं कि सुन्नत का तरीका नहीं, लिहाजा चाहिए कि अगर आपने उनकी तरफ से उमरा कर लिया है उनकी जिंदगी में और उस वक्त किया है कि अब वो शफायाब होने की उम्मीद नहीं थी और दोबारा उनकी तरफ से उमरा करना सुन्नत नहीं है, सुन्नत का तरीका ही कि आप अपनी तरफ से उमरा किया उनके लिए तरफ से नहीं कर सकेंगे।
अगला सवाल है, जैसे कि सवाल इससे पहले भी हो चुका है, सर सवाल करते हैं, फिर मेरा सवाल है, जैसा कि मालूम है कि व्हाट्सएप और फेसबुक यहूदियों का है तो क्या फिर उसे इस्तेमाल किया जा सकता है या नहीं?
भाई देखिए व्हाट्सएप फेसबुक यहूदियों का है, कपड़े जो पहने जाते हैं कोट यहूदियों का है, ये असल मसला नहीं है। असल मसला ये है क्या जो उनके साथ खास है वही उसका इस्तेमाल करते हैं और वही लोग पहचाने जाते हैं उसके इस्तेमाल है तब तक ठीक है, और अगर उनके पास खास नहीं है वही लोग इस्तेमाल नहीं करते हैं तो ये उसके अगर हम जायज काम लेते हैं या दूर की तबीयत काम लेते हैं तो हमारे बात नहीं।
अगला सवाल है साथी पूछते हैं कि चाची और मुमानी महरम है या गैर महरम है, बताए?
चाची मुमानी ये गैर महरम है, उनके साथ पर्दा है, उनके साथ अलमत जायज नहीं।
अगला सवाल है साथी पूछते हैं कि सवाल में एक पहली रिमाइंडर की वीडियो देखा था, उसने हदीस बयान करके किसी शख्स ने जान बूझ कर नमाज छोड़ा तो उसने शिर्क और कुफ्र किया और मियां बीवी की शादी इनवैलिड हो जाएगी, उस पर सबसे बताएं मंत्र का सलाद मुताबिक दूसरी हदीस की तरफ इशारा कर रहे थे और उन्हें फतवा दिया गया कि वो जानने से नमाज छोड़ दो तो काफिर हो गया और उसका निकाह भी बातें हो गए हैं।
सर देखिए ये मसला उलमा के नजदीक मकतब सीमित है, शेख मेहरबान मौजूदा दौर में वो एक नमाज के फर्ज तारीख को भी खाते पढ़ा करते हैं, लेकिन यह कि अब उसको रोका जाए उससे तौबा कराई जाए, अगर वो तौबा करता है ठीक वरना उसके दिन दरमियान तकलीफ डाली जाएगी, ये है शेख मेहरबान रहमतुल्लाह का फतवा। दूसरे उलमा कहते हैं कि वो इंसान जैसे अल्लाहानी वगैरह है या शेख मुनी हुसैन भी कहते हैं कि एक वक्त की नमाज छोड़ने से कोई आदमी काफी नहीं होता, इल्ला ये कि वो नमाज बिल्कुल पढ़ता ही नहीं, नमाज नमाज का भी ये समान नहीं करता तो उसके ऊपर तो फर्फा को लगेगा। अल्लाहानी रहमल्ला इसे थोड़े से मुस्तमित है, अलबत् अगर गौर से देखा जाए शेख मुनी हुसैन के फतवे के मुताबिक जो उनका फतवा है तो ये अगर किसी आलिम का फतवा है तो उसी बुनियाद पर है, जैसे फतवेबाज कौन है फलासा यह है कि ये बात बड़े खतरे की है, बड़े खतरे की है। हम अगर ये न कहें कि हाँ भाई वो काफिर हो जाता है, लेकिन मामला यही बड़ा खतरनाक है तो हो सकता है अगर वो उलमा का कौन सही है तो ऐसा आदमी गोया जिंदगी में बुना कहीं के साथ करे बढ़ाला। बहुत से उलमा इस किस्म की बातें जो बयान करते हैं वो लोगों को तरजीह के लिए, लोगों को डराने के लिए कि मामला इतना खतरनाक है, इससे परहेज करना जरूरी है।
अगला सवाल है साधु पूछते हैं कि कुरान मजीद, अगर मुस्लिम साधु उनसे सवाल करते हैं कि कुरान मजीद में तो है कि अल्लाह ताला ही सिर्फ जानता है कि माँ को कहते हैं चाहती है, लेकिन आजकल डॉक्टर पर हम डॉक्टर कहते हैं कि हम भी जानते हैं कि माँ को देखनी चाहती है, तो फिर कुरान का चैलेंज मुकम्मल कैसे हुआ?
इसलिए कुरान का चैलेंज अल्लाह मुकम्मल है, माँ के खूब में क्या है ये आम का लग रहा है, जकर है या उनका है, नेक है या बुरा है, उसकी उम्र कितनी होगी, वो खूबसूरत होगा या बदसूरत होगा, उसकी रोजी क्या है, सही बात में तमाम चीजों को लेकर के आखिर एक मुख्य को वापस नहीं की। दूसरी चीज डॉक्टर लोग भी हर मिसाल के तौर पर कोई आदमी गैर नहीं जानता, हम यहाँ से इंडिया से फोन कर रहे हैं और खास तौर पर आजकल ये जो मोबाइल चल चुके हैं या वो नेट के लड़ने आदमी तस्वीरें भी दे सकता है, जिसका मतलब ये नहीं कि हम इतनी दूर की देखते हैं। कुरान का मकसद यह है कि बगैर आले और बगैर किसी वसीले की चीजों को देखा नहीं जा सकता है, और खूबसूरत उस वक्त अल्लाह तआला कहता है वहाँ तजल्लुल अरहाम होना चलता है, यानी जिस वक्त अभी मुख्तर आ जाता है उस वक्त तो कोई नहीं जानता। हमने कसीर रहमतुल्लाह ने बात किया है कि चार महीने के बाद तो फरिश्ते भी जाने लगे, चार महीने के बाद तो फरिश्ते भी जाने लगे कि हाँ भाई वो बकर है या उनका है, नहीं होगा या सब होगा, उससे पहले तो कोई नहीं जानता है कि नहीं।
अगला सवाल है, साथी ने दो तीन सवाल भेजे हैं लेकिन गैर वाजे हैं, साथी से गुजारिश की जाती है, तकरीबन उनका नाम रफीक साहब है, उनसे गुजारिश की जाती है कि बराए करम अपने सवाल को सही तरीके से लिखकर दोबारा देंगे। ग्रुप नंबर 8 से साथी सवाल करते हैं कि सलाम अलैकुम, हम लोग जो बाहर मुल्कों में रहते हैं उनकी कमाई में वालिदैन का कितना परसेंट मिनहत बनता है, और अगर हमारे दूसरे और भाई उनको पैसे बराबर भेजते हैं लेकिन हम अगर ना होने के बावजूद तो क्या हमारी पकड़ होगी, या हम गुनाह तो नहीं कर रहे हैं? क्या हम ये तय करें कि सारे भाई बराबर बराबर दें जबकि हम सब बाहर ही हैं, बराह करम हमारी रहनुमाई फरमाएं।
इसके जहाँ तक बंदे की अपनी कमाई का ताल्लुक है, अल्लाह तबारक व तआला ने या अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने वालिदैन को उससे मुस्तफीद होने की इजाजत दी है, अन तौमानु खलीदी तू और तेरा माल तेरे वालिद के लिए है, यानी वालिद तेरे माल से मुस्तफीद हो सकते हैं। अलबत्ता उसमें किस्सा कितना नस्बत है, दूसरे को इख्तियार है कि अगर बात हाजतमंद है जरूरतमंद है उसकी हालत के मुताबिक उसे दें, बचाते हैं जो अपने और अपने बच्चों के खर्चे से बच रहे हैं, लेकिन बाप अगर हाजतमंद नहीं है तो उसके ऊपर वाजिब नहीं है कि पैसा ये वालदेन को लेकिन जाए कि वालदेन मुख्ताज है और उसके तरफ कर रहे हैं उसको देना है। तो कहने का मतलब है कि ये चीज कोई मुतन के लिहाज से नहीं है, वालिद की हालत और जरूरत के मुताबिक है और बेटे की हालत और जरूरत के मुताबिक है, यानी बेटे की अपनी और अपने बीवी बच्चों की जरूरत से जो बचता है अगर वालदेन उसको मांगते हैं और वो जरूरतमंद है तो उसको ले सकते हैं, लेकिन अगर वालदेन जरूरतमंद नहीं है तो जब अगर मांगते हैं जहाँ बच्चा कुछ न रखे ये वालदेन के लिए जाए नहीं है, न बच्चे के ऊपर वाजिब है उसको दे। और जहाँ तक भाइयों का ताल्लुक है ये भी कोई चीज मुतन नहीं, हर आदमी अपने इसलिए कि हो सकता है कि एक भाई उसके चार पांच बच्चे हों, एक भाई उसका एक ही बच्चा है कि नहीं, एक भाई वो ज्यादा कमाता है एक भाई है वो कम कमाता है, इसलिए ये कि वालिदैन अभी सारे लोग एक साथ रहते हैं, एक मुश्तरका जिस तरीके हमारे यहाँ खाना मुश्तरका खानदानी मिलान चलता है उसमें अगर वालिद को होता है कि हाँ भाई घर चलाने के लिए आप लोग इतना इतना पैसा निकलेंगे दो लाइन बाद उतना उतना हर एक को देना होगा, इल्ला की किसी को घर लाही को अलग मसला है, उसको उसके बच्चों घर लाही को अलग मसला है। तो कहने का मतलब यह है कि न ये चीज मुतयन है कि वालिद को कितना मिलना चाहिए, न ये चीज मुतयन है कि तमाम भाइयों को बराबर देना चाहिए। असल चीज यह है कि हमारा घर का निर्माण किस तरीके से जिस माहौल में हमारे उसके लिहाज से बराबर सावन चलता रहे उनकी मुतयन होगी।
अगला सवाल है, साथी पूछते हैं कि दुआ कब कब कबूल होती है, दुआ के कबूल होने के औकात में है,
दुआ के कबूल होने के औकात है दोनों अजान और इकामत के दरमियान का है, रात का आखिरी हिस्सा है और दुनिया के दिन आखिरी जन्म है, ये दुआ के कबूल के बहुत से औकात हैं।
उसका इंसान का इंसान करना चाहिए।
अगला सवाल है, साथ ही पूछते हैं, जमजम का पानी बैठ कर ही पिया जा सकता है या खड़े होकर ही पीना चाहिए या बैठ कर ही पिया जा सकता
है? असली यह है कि कोई भी चीज पी जाए वो बैठ करके पी जाए। जमजम का पानी अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने मक्के में जब पिए उस कुएं के पास आपने खड़े होकर के पिया है। आज के लिए जमजम का पानी मदीना भी लाया जाता था, लेकिन कहीं इस बात की सराहत नहीं कि मदीना मनोवर आदमी आज उस पानी को खड़े होकर के पीते थे। अगर मदीना मनोवर आदि खड़े होकर के पीते तो जिस तरीके से यह मनकूल है, जहाँ आज के लिए जमजम का पानी लाया जाता था, आप यही मनकूल होता कि आप मदीना मनोवर पानी खड़े होकर के ही पीते थे। अब आसमान ने वहाँ जमजम का पानी किस लिए किया है खड़े होकर के? आया जरूरत थी या एक सुन्नत के तौर पर है, इसका कोई जिक्र नहीं है। लेकिन हदीस पर नजर रखिए तो मालूम ऐसे ही होता है कि वहाँ एक हालत को जरूरत के पीछे न था, इसलिए कि वहाँ पर टीचर था, बैठने की जगह नहीं थी, आपने उसकी जोर कर लिया उसी से दिया, लिहाजा या उसी जो तालाब बना हुआ था, क्या कहते हैं वो तालाब के तौर बनाया था जिसने करा, उसमें पूछने से आपने किया है, तो वहाँ पर खड़े हो बैठ करके पीने के लिए मशक्कत थी, इसलिए हो सकता है कि आपने बैठ करके नो खड़े होकर के किया हो।
अगला सवाल है, साथ ही पूछते हैं कि जो जमीन खरीद कर छोड़नी नहीं है तो क्या ऐसी जमीन पर ज़कात हर साल दिया जाएगा या नहीं?
भाई देखिए, छोड़ दी गई है पिछले दस में पिछले सवाल में भी हमने बताया था कि इसलिए छोड़ी गई है, अगर छोड़ दी गई है तिजारत की गरज से, बेचने की गरज से, अगर बेचने की गरज से छोड़ी गई है तो जब तक बिकती नहीं है हर साल उसकी मानियत लगा करके उसकी ज़कात दी जाएगी। लेकिन अगर छोड़ दी गई है किसी और मकसद के लिए, बच्चों के लिए, दुकान बनाने के लिए, मकान बनाने के लिए, उसको ज़कात नहीं, एक बार ज़कात नहीं।
बच्चों के लिए मतलब समझना नहीं आ रहा,
यानी बच्चों के लिए वो अपना मकान बनाएंगे, बड़े हैं, एक ही घर का भी नहीं हमारे पास है, दुकान हम जमीन खरीद रख ले रहे हैं, उसमें क्या करेंगे, अपना मकान बनाएंगे बच्चे, उनके काम आए किसी में, उनके काम आ जाए किसी भी तरीके से उनके काम आ सकती है, वो बाजू देख भी सकते हैं।
अगर इसी तरीके से तो बिजली के लिए हमारे पास छोड़ दें,
हाँ बिजली के लिए ये तो छोड़ दें, कोई ऐसा नहीं मिलना ये कि बीवी नियत करके हाँ भाई मेरी है, मैं इसको देख लूंगी, मैं इसको देख लूंगी, पसीब है उसकी जगह देने है, वरना नहीं।
और इसी से मिलते सवाल, अगर किसी का कोई खेत हो तो खेत में जहाँ तक अभी तक दराज नहीं हो रही, खेत में किसी तरह से खाली है तो क्या उसमें कोई जरूरत है खेत में बस कि अनाज को नहीं बता दी? अगला सवाल है, हम सवाल करते हैं कि क्या फर्ज नमाज के बाद जब हम लोग सुन्नतें पढ़ते हैं तो जगह बदलते हैं? साथी का सवाल है कि जो सुन्नत पढ़ने के लिए जगह बदल जाती है, क्या किसी हदीस की बारी में साबित
में कोई भी हदीस वारिद नहीं है जिस पर एतमाद किया जाए कि जगह को बदला जाए, जगह को बदला जाए, जिसमें सिर्फ वारिद ये है जिसका हमारी स्वरूप है कि आदमी अपने फर्ज और सुन्नत के दरमियान में फासला करे, फर्ज और सुन्नत के दरमियान में फासला रहे, यानी उसी जगह उस करके या इतनी देर बैठा रहे सर मालूम हो जाए कि हमारी फर्ज का हिस्सा नहीं है, है ना। और अगर स्वरम ही किसी जरूरत से उनके पढ़ना है चाहे बात वहाँ पढ़ना पड़े किसी दूसरी जगह जा करके पढ़े, लेकिन हर सुन्नत के लिए फर्ज की जगह से बदलना ये चीज वारिद नहीं है। बार रहन माने कुरान मजीद की आयत के लिहाज से उसको मुस्तहब बनाना है कि लंबाई दिन से हर दिन से अखबार है, जैसा कि समय के मुझे रवायत में है कि अभी अदमी नहीं बताएगी कहा नहीं इस जगह पर क्या है, उन्होंने नेक अमल किया था यहाँ पर बुरा अमल किया था, तो मुस्तहब इसलिए कर रहा है कि हर जगह बंदे के लिए गवाही दे, जहाँ पर जगह पर यहाँ सही है यहाँ भी पढ़िए यहाँ भी पढ़िए, अगर तो लिहाज में कभी समर्थन बताइए नहीं है।
अगला सवाल, शादी ने एक पोस्ट भेजा है जिसमें एक पोस्ट अक्सर व्हाट्सएप और फेसबुक वगैरह पे भेज दिया जाती है, जैसे कि एक आमतौर पर एक बहन है जो एक सिस्टर है जिन्होंने मैसेज भेज दिया कि मैं बीमार हूँ, कैंसर का इलाज है, और वो शर्त भी लगाती है कि जो अगर उसको पढ़ ले तो अमानत है उसके पास, उसको अपने तमाम कॉन्टेक्ट तक भेजना चाहिए और उसको फॉरवर्ड बना चाहिए बुलाने, जो ऐसे बनाएंगे पेश करती है मैसेज को, वो खाने वाला परेशान होता है,
ज्ञान मेरे लिए चाहे उसको भेजना आगे जरूरी है, वैनिक हो गया है मेरे ऊपर, या अगर मैं नहीं तो गुनागार हूँ, अमानत है, खयानत हो जाएगी, इसको लेकर काफी परेशान है। अगर गुनहगार होगी तो वो औरत होगी जिसने बच्चे के ऊपर शर्त लगाई, पर जिन लोगों के ऊपर शर्त लगाई है वो गुनहगार होगी, लोग गुनहगार नहीं होंगे। क्यों? इसलिए कि लोग उसके मुकदस नहीं है कहाँ उसकी बातों को दूसरों तक पहुँचाए, जिस तक उसको उसके दुआ नहीं थी, लेकिन दूसरों से भी दुआ लेकर प्राप्त करें, इसके मुकदस संगठन नहीं बनाए।
अगला सवाल है आप इसका, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के वसीले और तुफैल से दुआ की जा सकती है या नहीं? लोग लिखते और कहते हैं जवाब देते
हैं। कुरान और हदीस, सहाबे कराम सहाबा, ये तीनों से सही या नहीं साबित होता है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जात का, आपके मकाम मर्तबे का, आपके तुफैल का, इन चीजों का वसीला नहीं लगता। सिर्फ ये साबित होता है नबी सल्लम पर ईमान का वसीला नहीं लगता है, नबी सल्लम से मुहब्बत होती है, लेकिन अल्लाह तआला ने कहा नबी से मुहब्बत करता हूँ, इस मुहब्बत के अल्लाह तआला तेरा फरमान है कि ईमान ले आ, मैं खुद का तेरे नबी पर ईमान ले आता हूँ, इस ईमान लाने को सुनने से आपके बातों गया कि नेक अमल पसीदा ले रहा है, नबी सल्लम पसीदा नहीं ले रहा है। तो कुरान मजीद और हदीस रसूल और सहाबे का जमल दल की इमामों के कौल, हत्ता के वहाँ वनीफा रखे मोहल्ला के कौल के मुताबिक भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जात का, आपके जाहो मकाम का, आपके सुहेल का, आपकी आलो अयाल का किसी को सीधा लेना जाए नहीं।
अगला सवाल है साथी जी लिखते हैं कि जैसे मोहरम में घर के करीब कोई भी सलाफी मजीद नहीं है, अगर जहाँ तक मैं अगर जाना चाहें तो फिर मुझे ऑटो करके जाना पड़ता है, तो मेरे घर के करीब एक तबलीगी जमात के मुताबिक मस्जिद है, तो क्या मैं उस मस्जिद में जमात के साथ नमाज पढ़ूँ या फिर अकेला जाना नमाज पढ़ूँ?
बिल्कुल आप जमात के साथ नमाज पढ़ें, आपके लिए जमात पढ़ना जायज नहीं है, इसलिए तबलीगी जमात वाले लोग मुशरिक और काफिर नहीं है, या उनकी गुजारिश ऐसी नहीं है कि उनके पीछे नमाज पढ़ने से मैं आराम करा दिया जाए। दिन अक्सर खास तौर पर जबकि आपके लिए कोई मौजूद नहीं है, हमारे सलफ का, हमारे बुजुर्गों का इसी के ऊपर अमल चला आ रहा है। ऐसी मौके पर अगर आप जमात छोड़ते हैं, अकेले घर में नमाज पढ़ते हैं, तो आपको आप जमात छोड़ने से महरूम रहेंगे, वो सवाल से महरूम रहेंगे, और खतरा ये है कि आपको जमात छोड़ने का गुनाह है।
अगला सवाल है साथी पूछते हैं कि औरतों के लिए रमजान के सजा रोजे रखना सवाल में पहले जरूरी है, सकल में सवाल के रोजे रखकर फिर रमजान के सजा रोजे रखेंगे?
भाई एहतियात यही है कि पहले वो रोजा रख लें, इसलिए रमजान के रोजे सजा कर लें, इसलिए अल्लाह के रसूल का इंसाफ मन काम और रमजान तुम अच्छा हो सुन सवाल, इसलिए रमजान का रोजा रखा और फिर सवाल के फिर रोजा रखे। लेकिन अगर रमजान के रोजे सजा ज्यादा रह गए हैं, दोनों को जमा करना औरत के लिए मुश्किल हो जा रहा है, तो इंशाल्लाह वो बाद में भी अगर सवाल के रोजे अभी रख लें, बाद में कदा रमजान कर लीजिए, इंशाल्लाह उसको उत्साह मिल जाएगा, लेकिन बगैर रोज रखे सोना जाहिर नहीं होगी।
ग्रुप नंबर 8 के साथी सवाल करते हैं कि क्या नेल पॉलिश लगाने के बाद वजू होता है या नहीं? जवाब
अरे नेल पॉलिश आपने एक मुस्तकिल वजू नाखून पर रहेगी, इसका मतलब ये है कि नाखून तक पानी आपका नहीं पहुँचा, उसके लगाए जब तक वो लगा है उसको निकाला नहीं जाता, उस तक वो नहीं होगा।
अगला सवाल है यहाँ भी पूछते हैं कि क्या बरहाना वसूल किया जा सकता है? तुम दलाल के साथ जमीन के साथ जवाब
नहीं की जाए गए सही बुखारी शरीफ में हजरत अबू हजरत अय्यूब अलैहिस्सलाम के बारे में है, जो बरहाना हजरत नहीं मानता पलते मुसलम के बारे में और हजरत अय्यूब के बारे में भी हदीस वारी है, अल्लाह ने दखल किया है, तो बरहना होकर के नहाना जायज है, बस करके वहाँ पर्दे वगैरह का इस्तेमाल।
अगला सवाल है साथी पूछते हैं कि वितर सलाह, मैंने साथी का सवाल है साथी पूछते हैं क्या वितर की नमाज में दुआएं कुनूत करना जरूरी है, उसके बगैर भी वितर की नमाज हो जाती है?
تو سنت ہے. اگر کوئی آدمی نہیں پڑھتا ہے تو کوئی حرج کی بات نہیں ہے, اس کو لے کر مکمل
جگہ پر ہم ربنا اتنا تین مرتبہ پڑھ سکتے ہیں.
یہ قنوت کی دعا نہیں ہے, یہ قنوت کی دعا نہیں ہے, جس کو قنوت یاد نہیں ہے جو یہ دعائیں, یہ حالات کا مسئلہ ہے. اور اس کی آئیں جس کو میں یاد ہوں اور ربنا آتنا کر لوں, اس لیے ان کے یہاں قنوت موجود ہے, لیکن حدیثوں سے ہم قنوت کرنے کا ثبوت نہیں ہو پائیں گے.
اگلا سوال ساتھی پوچھتے ہیں, السلام علیکم, کچھ لوگ یہ اختلاف کرتے ہیں کہ کھانا کھاتے وقت سلام کہنا درست نہیں ہے, چاہیے صحیح برائے کرم جواب دیں.
کیونکہ اگر آدمی ایسے وقت میں آ رہا ہے کہ وہ کھانا کھا رہے ہیں تو اس کے اوپر سلام کرنا ضروری ہے, لوگ سلام کر اس کا جواب دیں. جب نماز پڑھ رہا ہے, نماز کی حالت میں سلام سے جواب دینے کی اگر آتی ہے اگر روایت ہے, اور نبی کریم صلی اللہ علیہ وسلم اس وقت لوگوں کے سامنے پہنچے جیسے مسلم احمد نے کہ لوگ قرآن پڑھ رہے تھے, آپ نے سوال کیا اور جواب دیا, تو کھانا میں چالا بدل دیا اور آگے جواب دینا سلام کرنا مسنون ہوگا.
اور ایک ساتھی نے آئیڈیو میں سوال بھیجا, جس سے بارہ منع کیا جاتا ہے کہ آئیڈیو میں سوال نہ بھیجا کریں. ساتھی نے تقریباً یہی پوچھا ہے کہ سعودی عرب میں جب خطبے میں خطبے جمعہ میں امام صاحب خطیب صاحب ان اللہ ملائکۃ یصلون علی النبی پڑھتے ہیں تو کوئی یہاں پر درود نہیں پڑھتا ہے, جبکہ ہندو الگ سے مسجد گونج جاتی ہے, ساری مسجد کے لوگ بآواز بلند درود پڑھتے ہیں, تو یہاں پر سنت کا طریقہ کیا ہے؟
دیکھیے یہاں کہیں کہ یہاں لوگ پڑھتے نہیں, یہاں پڑھتے ہیں, کسی کے بغل میں بیٹھ کر کے دیکھیے پڑھتے ہیں. اصل نہیں ہے کہ انسان کو اتنا آواز, جیسے ہمارے یہاں آواز بڑے میں کرتے ہیں اتنی آواز بلند نہیں کرنی چاہیے. فیض مبارک پوری رحمہ اللہ نے میرا اپنا فاطین نے اشارہ کیا ہے کہ آدمی آہستہ زبان میں اور اپنے من میں اس کا جواب دے. اس لیے جب نماز کی حالت میں لوگوں کو خطبے کی حالت میں لوگوں کو کسی کو تم خاموش رہو, بھلائی کا حکم دینے, برائی سے روکنے سے جب روکا گیا ہے تو ان چیزوں سے بھی پرہیز کرنا چاہیے. درود سلام پڑھے لیکن آہستہ آہستہ نہیں کر, چل اللہ بلند دعوا سے پوری محبت مل جاتی ہے, اس طریقہ صحیح نہیں.
اگلا سوال ہے, اور پتی نے بھی آدمی نے سوال کیا ہے کہ سوال کیا کہ رحمان علی علی رحمان نام رکھنا کہتا ہے,
رحمان اللہ تبارک و تعالیٰ کے ساتھ خاص ہے, وہ کسی انسان کا یا کسی اور چیز کا نام نہیں رکھتا. عبد الرحمان رکھیے لیکن مطیع الرحمان رکھیے, عطاء الرحمان رکھیے اس قسم کے نام, لیکن صرف رحمان کسی کو کہنا
رحمان علی
رحمان علی جائے ہوں گے
علی رحمان
ایسے نہیں جائے.
گروپ نمبر 900 ساتھی سوال کرتے ہیں کہ ساتھی پوچھتے ہیں, ہمارا سوال یہ کہ ایک دفعہ میں اور میری سہیلیاں گاڑی سے جا رہے تھے اور ہمارے گھر قرآن مریض کو نقصہ بھی تھا, اور ہم وہ قرآن مریض کسی کو دینے جا رہے تھے کہ ہم سے شادی کے وقت سکار ہوئے, اور ہم دونوں بھی شادی سے متاثر ہوئے اور قرآن مریض کو نقصہ بھی ان سے گر گیا. کیا قرآن مریض کی گر جانے پر کچھ گنا ہوگا جبکہ حادثہ بھی طور پر گرا ہے, اور کیا مجھے کوئی کفارا ادا کرنا چاہیے یا نہیں؟
دیکھیے ہمارے بھائیوں کو ایسی ہمیشہ مد نظر رکھنا چاہیے کہ اللہ تعالیٰ فرماتا ہے ربنا لا تؤاخذنا اور اخطأنا, اے اللہ تعالیٰ میری گرفت نہ کیجیے گا اگر مجھ سے بھول ہو گئی یا ہم سے غلطی ہو گئی. اللہ تبارک و تعالیٰ بندی کی انہی اعمال پر اس کا محافظہ کرتا ہے جو اعمال بقصد ارادہ کیا جائے, ان نمل اعمال بنیاد. اب ان بیچاروں کا نہ تو قرآن مجید کو گرانا ان کا مقصد تھا, نہ ان کا ارادہ تھا, نہ ان کی نیت میں تھا, نہ وہ چاہتے تھے قرآن مجید کو ہم گرائیں, تو کسی طریقے سے ان کے اوپر ان کا نہ گنا نہیں ہے,
صرف اگلا سوال ساتھی پوچھتے کہ سوال بعض الباعث نے ذکر میں رکو سے پہلے دعا سنت کا ذکر کیا ہے اور بعد میں رکو کے بعد, اور ہندوستان میں اکثر مساجد میں مانگی ہے اس کے رکو کے بعد پر عمل ہوتا آ رہا ہے, جو صحیح طریقے کو ہو وعدہ فرما دے, اور ساتھ ہی یہ قنوت کی دعا میں ہاتھ اٹھانا درست ہے یا نہیں؟
دیکھیے قنوت کے بارے میں جہاں تک میری تحقیق ہے اور میرے علامہ البانی کو مختصر قرآن اس کے حقیق میں نے بھی دیا ہے, پنوں کے وطر میں دعا نماز وقوع سے پہلے اور رکوع کے بعد دونوں جائے یہ تو اختلاف کیا جا سکتا ہے کہ افضل کیا ہے رکوع سے پہلے یا رکوع کے بعد ہے. بعض علماء کا خیال ہے کہ رکوع سے پہلے اپنے بھائی سے شیخ محمد والا پھر رحمہ اللہ ہے, اور بعض علماء کا خیال ہے کہ رکوع کے بعد جس سے پہلے میں آیا تو خود آرونی وغیرہ ہیں. یہ چیز محل اختلاف ہو سکتی ہے. بس جواب کا جہاں تک تعلق کروں دونوں جائزے رکوع سے پہلے اور رکوع کے بعد بھی, جیسا کہ امام بخاری رحمہ اللہ سے بخاری شریف میں بات باندھتے ہیں باب القنوت قبل الرکوع و بعدہ. کیوں؟ اس لیے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم سے ذکر کے اندر قنوت رکوع سے پہلے ثابت ہے اور قنوت نازل آج کے رکوع کے بعد ثابت ہے. اس لیے دونوں قنوت کا انسان جائزے تمہارے کی بات نہیں ہے. اور قنوت نازلہ میں کیونکہ ہاتھ اٹھانا ثابت ہے اسی پر علماء نے فیصلہ کیا کیونکہ ذکر کو بھی اس میں ناز اٹھایا جا سکتا ہے. البتہ افضل یہ ہے کہ اگر رکوع سے پہلے آدمی قنوت نہیں پڑھ رہا ہے تو ہاتھ نہ اٹھائے, ہاتھ باندھے نہ ہو, اور اگر رکوع کے بعد پڑھ رہا ہے تو ہاتھ اٹھا لے. جیسے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کے آگے طرح قنوت نازلہ نے ثابت کی. گروپ کا آخری سوال ہے ساتھی پوچھتے ہیں کہ وضو کے دوران جو گردن پہ مساج کیا جاتا ہے یہ کسی ذریعے موضوع یا کہیں حدیث سے ثابت ہے یا کس بنیاد پر, کس دلیل کی بنیاد پر لوگ گردن کا مساج کرتے ہیں؟ کسی گردن پر مساج علماء حناف کے نزدیک سنت نہیں ہے, ان کے نزدیک مستحب ہے. مستحب ہونے کی وجہ یہ ہے کہ اس سلسلے میں جو حدیث آئی ہے وہ ضعیف ہے. حدیث ضعیف ہے, اسے بلکہ علامہ محمد عبدالحی النقلی رحمہ اللہ نے اس پر ایک رسالہ بھی لکھا ہے, اور اس ضعیف ہونے بلکہ سخت ضعیف ہونے کو واضح کیا. بلکہ وہ جیسے کہتے ہیں کہ اس حدیث یہ حدیث کچھ قدر ضعیف ہے کہ اس سے استحباب پر بھی استعمال نہیں کیا جا سکتا. تو کہنے کا مطلب یہ ہے کہ حدیث ضعیف بلکہ سخت ضعیف ہے جس سے کوئی طرح مطلب غالب نہیں ہوتا.
جزاكم الله خيرا وحسن الجزاء. يا شيخ سيدي تكتب عنا